Subseed? يا بني آدم قد أنزلنا عليكم لباسا يواري سوآتكم. اے بني آدم، تحقیق ہم نے تم پر لباس اتارا، لباس نازل کیا جو چھپائے تمہارے ستر کو، تمہارے جسم کے قابل شرم حصوں کو، وریشہ اور حفاظت اور زینت کا، بیوٹی کا ذریعہ بنے. لباس و تقویٰ، اور تقویٰ کا لباس جو ہے، ذالک خیر، یہ سب سے اچھا ہے، یہ بہترین ہے. ذالک من آیات اللہ، یہ ہیں اللہ کی نشانیوں میں سے. لعلہم یذکرون، شاید کہ وہ جو ہے وہ اسے سبق لیں. پچھلی آیتوں میں آپ نے حضرت آدم علیہ السلام، بی بی حوا اور ابلیس کا واقعہ جو ہے وہ پڑھا، جو آپ سورت بقرہ کے چوتھے رکوع میں پوری تفصیل سے پڑھ بھی چکی ہیں. تو آپ نے وہاں پہ یہ بات پڑھی کہ کس طرح شیطان نے جو ہے وہ سب سے پہلا وار جو کیا وہ کیا تھا، کہ شیطانی اغوا کا پہلا اثر جو تھا وہ یہ تھا کہ آدم علیہ السلام اور بی بی حوا کا جو تھا جنتی لباس جو تھا اتروا لیا گیا، اور پھر وہ لگے پتوں سے اپنے ستر کو چھپانے، اپنے ستر کو ڈھانپنے. تو وہ ذکر کرنے کے بعد اللہ رب العزت جو ہیں بتا رہے ہیں کہ لباس جو ہے یہ کتنی بڑی دولت ہے، یہ کتنی بڑی نعمت ہے. اس آیت میں اللہ رب العزت متوجہ کر رہے ہیں کہ اے بنی آدم، لباس جو ہے وہ ہم نے نازل کیا. آپ دیکھیں، یا بنی آدم قد انزلنا علیکم، اے بنی آدم تم پر لباس ہم نے نازل کیا. تو اس سے لباس کی قدر و قیمت کا اندازہ ہوتا ہے. انزلنا اتارنے کے معنی میں استعمال ہوتا ہے، تو اس سے یہ اس کا مطلب نہیں ہے کہ آسمان سے تیار شدہ بنا بنایا لباس نازل ہوا، بلکہ کیا معنی ہے، جیسے قرآن کہتا ہے انزلنا الحدید، ہم نے لوہا نازل کیا. تو اس کا یہ نہیں مطلب کہ آسمان سے لوہا جو تھا بنا بنایا اترا، بلکہ معنی کیا تھے کہ لوہا اتارا کہ زمین سے تمہارے سامنے لوہا نکلتا ہے نا. تو اسی طرح انزلنا کا لفظ جو ہے آسمان سے اترنے والی چیزوں کے لیے بھی استعمال ہوتا ہے، اور لباس کے سلسلے میں جو ہے وہ اللہ رب العزت کا خاص طور پر یہ کہنا کہ ہم نے اس کو نازل کیا، تو کیا مراد ہے؟ کیا انسان تیری کوشش کو، تیری عقل کو، تیری تدبیر کو، تیری فیکٹری کو، تیری صنعت کو اس میں دخل نہیں ہے؟ کیوں؟ لباس کا اصل مادہ روئی، اون، اس میں جو ہے وہ انسان کی تدبیر کو دخل نہیں ہے، بلکہ یہ قدرت خداوندی کا عطیہ ہے، یہ اللہ کی نعمت ہے. ہے نا یہ بات؟ اب آپ دیکھیں جتنی بھی فیکٹریاں جو ہیں، یہ جہاں سے کپڑا بن بن کر نکلتا ہے، تو فیکٹریاں رک جائیں اور کپڑا بننا رک جائے اگر زمین جو ہے وہ روئی جو ہے اس کو پیدا نہ کرے، کاٹن کو پیدا نہ کرے، ہے نا. اگر جانور اللہ پیدا نہ کرے اور وہاں سے لوگوں کو اون نہ ملے تو فیکٹریاں کیا کریں؟ تو اللہ تعالیٰ کہتے ہیں یہ ہم نے نازل کیا، علیکم تم پر. تو بنی اسرائیل پر جس طرح اللہ تعالیٰ کے بہت سے انعامات تھے، تو اسی طرح پوری انسانیت پر اللہ کے بہت سے انعامات ہیں. اور جس طرح اللہ تعالیٰ روح کی ضروریات کو پورا کرتا ہے، اسی طرح اللہ تعالیٰ جسم کی ضرورتوں کو بھی پورا کرتا ہے. پھر فرمایا کہ یہ لباس ہے، اور اس کا پہلا مقصد کیا بتایا؟ کہ یواری سوآتکم، تاکہ وہ تمہاری جو شرمگاہ ہے، جو ستر ہے، اس کو چھپائے. تو لباس کا پہلا مقصد کیا تھا؟ جسم کے قابل شرم حصوں کو چھپانا، اس کی پردہ پوشی کرنا. اور دوسرا مقصد کیا ہے؟ وریشا، ریش جو ہے، جیسے کہ آپ کو بتایا کہ چڑیا کے یا پرندوں کے پروں کو کہتے ہیں. اب پر جو ہوتے ہیں، جب پرندوں پر परिंदों पर पर जब होते हैं तो क्या करते हैं, उसको ब्यूटीफाई करते हैं, उनको एक जीनत देते हैं, उससे वो खूबसूरत लगते हैं। और अगर परिंदों के पर उतार दिए जाएं, खींच लिए जाएं, तो फिर परिंदे कैसे भद्दे भद्दे लगेंगे, है ना। कभी तसव्वुर करें किसी चिड़िया या मुर्गी या मुर्ग या जो भी शुतुरमुर्ग है या मोर है, जो भी है, उनके पर हटा दिए जाएं, या कुछ हटे हुए हों या कुछ गिर जाएं, तो फिर वो कैसे लगते हैं। तो पर जो है वो क्या है कि परिंदों की शख्सियत में, उनके हुसन में, उनकी शान में इजाफा करते हैं। तो इसी तरह लिबास जो है वो इंसान की शख्सियत में, उसके हुसन में जो है वो इजाफा करता है। तो लिबास जो है, पहला मकसद उसका क्या है कि जिस्म के काबिले शर्म हिस्सों को ढांपे। दूसरा मकसद क्या है कि लिबास जो है वो खूबसूरत होना चाहिए, है ना, हुस्न में भी इजाफा करे, एक जीनत एक शान जो है वो लिए हुए हो। तो यहाँ पे हमारे सामने और भी कुछ बातें आती हैं, जिसमें एक अहम बात क्या है कि बाज औकात लोग जो लिबास पहनते हैं, तो वो लिबास ऐसा होता है कि वो जिस्म के काबिले शर्म हिस्सों को ढांपता नहीं है, है ना। क्यों नहीं ढांपता, बहुत तंग होता है, बहुत टाइट होता है, बहुत बारीक होता है, तो उससे क्या है, सतर पोशी नहीं होती, उससे पर्दा पोशी नहीं होती। तो इस्लाम जो है ये पसंद नहीं करता। इस्लाम क्या चाहता है कि ऐसा लिबास होना चाहिए जो इंसान के काबले शर्म हिस्सों को ढांपे और उसके साथ साथ हुस्न का जरिया भी बने। और जो लिबास उसको हसीन बनाएगा तो वो क्या करेगा, उसको सर्दी और गर्मी से भी छुपाएगा। लिबास कवर करता है जब, तो क्या होता है कि इंसान की जो जिस्म पर ऐब होते हैं उनको भी छुपा लेता है, उसकी कमजोरियों पर पर्दा डाल देता है। और आप देखें कि ये जो परिंदे होते हैं या जानवर होते हैं, इनकी जो खाल होती है या उनके जो पर होते हैं, उनका लिबास तो अल्लाह ताला ने उनके साथ फिक्स कर दिया है, इंसान खुद से पहनता है ना। तो वो अपने उस लिबास या अपने परों की वजह से क्या करते हैं, दुश्मन से महफूज रहते हैं, है ना, सर्दी गर्मी का मुकाबला करते हैं। और जिस तरह के जंगलों में, जिस तरह के जंगल या पत्ते या दरख्तों का या झाड़ जड़ी बूटियों का जो रंग होता है, वहां के जो चरिंद परिंद जानवर होते हैं उनका रंग भी वैसा ही होता है, पता ही नहीं चलता, ऐसे बिल्कुल वो मिले जुले से होते हैं। तो ये सारी चीजें क्या है, ये अल्लाह ताला ने जो लिबास अता किया है ये उसके फवायद हैं, उसे जो है ये फायदे हासिल होते हैं। तो ये दो फायदे जो बहुत अहम हैं, सतर पोशी, दूसरा सर्दी गर्मी से हिफाजत और खूबसूरती का जो जरिया है। तो इससे फिर हमें क्या बात पता चलती है कि हम में से बाज लोग लिबास को सिर्फ ब्यूटी का जरिया समझते हैं, उसकी तराश खराश और उसके फैशन और उसकी बनावट में इतने मसरूफ रहते हैं और उसी में सोचते हैं, तो ये भूल ही जाते हैं कि लिबास जो है हमारे काबिले शर्म हिस्सों को ढांपे भी। दुल्हन की तैयारी देख लें, आम लिबास जो पहना जाता है उसको देख लें, और बहुत बारीक बाजुकात होता है, इतना टाइट होता है कि अंगन जो है वो नुमाया होता है ना। तो इस चीज पर हमें जो है वो खास तौर पर तवज्जो देनी चाहिए कि पहला मकसद सतरपोशी है, तो वो लिबास लिबास नहीं है, खा पहना ही हुआ क्यों ना हो अगर वो सतरपोशी का जरिया नहीं बनता। और बाद में कहते हैं हमारी आदत है कि हम टाइट पहनते हैं, हम उसके बगैर रह नहीं सकते। तो अब आदतें तो कुछ भी नहीं होती ना, असल चीज क्या है कि इस्लाम का मिजाज क्या है, अल्लाह ताला क्या चाहते हैं, है ना। तो इत्तदाल होना चाहिए कि ना तो बोरी की तरह झोला सा पहन ले कि वो बहुत ही खुला सा हो, और ना ही इतना टाइट कि वो जो है बेपर्दगी का जरिया बने। फिर दूसरी बात जो हमारे लिए बहुत अहम है वो ये है कि गर्मी सर्दी की मुनासिबत से हमें लिबास जो है वो पहनना चाहिए। तीसरी बात जो हमें पता चलती है वो क्या है कि लिबास जब पहने तो सतर पोशी का लिहाज करने के साथ साथ ये देखना चाहिए कि जब पहने तो अच्छा भी लगे, है ना। बाज लोग जो हैं वो इसको बिल्कुल ही खत्म कर देते हैं कि लिबास ऐसा पहने कि जिससे जो है वो अच्छा भी लगे। और आपको पता ही है ना कि अच्छा कपड़ा पहनना जो है ये ऐसे नहीं है कि ये इस्लाम के मुनाफी है। एक शख्स के जवाब में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था, जब उसने पूछा था कि अगर जो है अच्छा कपड़ा पहना जाए, कोई अच्छा कपड़ा पहनना पसंद करता हो तो ये कैसा है? तो आपने फरमाया था कि अल्लाह खुद जमील है, वो जमाल को पसंद करता है ना? तो यहाँ पे रिशा का लफ्ज कहकर इस जहनियत की भी नफी की गई है जो समझते हैं कि अच्छा पहनना, अच्छा ओढ़ना, इसका ये इस्तेमाल जो है ये मना है। रहबानियत की तरफ जो लोग रहते हैं, और या फिर ये कि अच्छा होता भी है तो ये समझते हैं कि ये ऐन दीनदारी है कि अच्छा पहनना ही ना जाए, है ना? तो क्या पता चला कि अच्छा पहनना अगर किसी के पास हो तो ये भी जो है वो ऐन दीनदारी है, अच्छी चीजों का इस्तेमाल करना। लेकिन असल चीज क्या है कि उसमें फखर नहीं होना चाहिए, उसमें गुरूर नहीं होना चाहिए। फिर इसके साथ ही अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, वाले लिबास तकवा जालिका खैर, और बेहतरीन लिबास तो तकवा का लिबास है। तकवा का लिबास जो है ये तीसरी किस्म का लिबास हमारे सामने आया है ना। पहला लिबास कौन सा था? शर्मगाह जो है और काबले शर्म सो को ढांपने वाला। दूसरा कौन सा था? वह रीशा। तीसरा कौन सा आया? वह लिबास तकवा। तो लिबास तकवा जो है ये सबसे बेहतरीन है। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह और उर्वा बिन जुबैर रजी अल्लाह क्या कहते हैं कि लिबास तकवा से मुराद क्या है? अमले सवाले और खौफे खुदा। क्या मानी है इसके कि जिस तरह जाहरी लिबास होता है और शर्मगाह को छुपाता है और इंसान के जिस्म को सर्दी गर्मी से बचाने का वो जरिया बनता है, जीनत इंसान को मिलती है, इसी तरह एक मानवी लिबास होता है और वो क्या है? अमले सवाले और खौफे खुदा। और खौफे खुदा होता है जो इंसान के इखलाकी अयूब पर पर्दा डालता है, उसकी कमजोरियों पर पर्दा डालता है, मुसीबतों से उसको निजात देता है। तो ये सबसे बेहतरीन लिबास है। और जो है वो तकवा का जो लिबास है इससे और क्या मुराद है? तकवा का लिबास जो है इससे मुराद ये है, नंबर वन, कि ऐसा लिबास जो कि पूरी तरह जो है वो सातिर हो। दूसरे मानी क्या है कि जीनत में हद से बड़ा हुआ ना हो। हद से बड़ा हुआ होने का क्या मतलब है कि बाज़ औक़ात जो है वो लटक रहे होते हैं कपड़े दाएं बाएं, है ना? और आजकल की पैंटे देख लें कि या शलवारें देख लें या पैंटों को देख लें कि वो अब फैशन बन गया है कि जब तक वो जमीन में घिसते नहीं तो पीयर प्रेशर में ऐसी पैंटे पहनी जाती हैं, है ना? कि और फैशन है कि पैंचे शलवार के जो है वो पाओ के नीचे आए, और सूट नया होता है पैंचे और पैंट के जो एंड है वो सारा फट रहा होता है ना। तो ये क्या है? ये भी किस चीज की नुमाइंदगी करता है कि हद से बड़ी भी चीज है ना। इसी तरह जीनत में हद से बढ़ जाना, कि जैसे कोई भी आप रीशा ब्यूटी के लिए पहन रहे हैं लेकिन एक मुनासिब होना चाहिए, और बाज़ औक़ात इतनी ज्यादा कढ़ाई, इतनी ज्यादा वो उसको बनावट उस पर की जाती है कि ओवर, एक चीज ओवर लगती है। तो मुनासिब जो है वो होना चाहिए, हद से नहीं बड़ा होना चाहिए। और ये भी नहीं होना चाहिए कि हैसियत से गिरा हुआ हो, हद से कोई चीज घटी हुई, जैसे मसलन जो है वो हैसियत भी है लेकिन फटे पुराने कपड़े, बहुत ही ऐसे कि आप सब एक दूसरे के हालात को जानते हैं, जो आपके रिश्तेदार हैं, आपके हमसाए हैं, तो लगता है कि मौके की मुनासिबत से उसने हद से गिरा हुआ कपड़ा पहना। एक शख्स के पास मौजूद है लेकिन वो उसको अहम दीनदारी समझता है ना। ईद के मौके पर ही आप देख लें कि अच्छे से अच्छे लिबास होते हैं, अच्छे से अच्छे कपड़े होते हैं, तो लोग उसको नहीं पहनते, है ना? कहते हैं हमारी कौन सी बात है, बॉक्सेस भरे हुए हैं, पेटियां भरी नहीं है, अलमारियां में बहुत से तरह तरह के जरक बरक लिबास बलबूसात जो हैं वो लटके हुए होते हैं। लेकिन अक्सर औरतों को ये बात कहते सुना है, हमारी कौन सी बात है भाई, जब तुम्हारे पास इतना कुछ है तो जो अल्लाह ने तुम्हें जो कुछ दिया है वो तुम्हारे चेहरे बुशरे से, तुम्हारे चेहरे मोहरे से, तुम्हारे पहनने से उसको नजर आना चाहिए। दिखावा मकसद नहीं है लेकिन मौके की मुनासिबत से उसका इस्तेमाल करना चाहिए। फिर इसी तरह किबर नहीं होना चाहिए कि पहने तो दूसरों को दिखाना उसका मकसद हो। इसी तरह तकवा के लिबास में ये चीज भी आती है कि जनाना पर मर्द जनाना पन्ना इख्तियार करें और औरतें मर्दाना पन्ना इख्तियार करें। औरतें औरतों वाला लिबास पहने और मर्द जो है वो मर्दों वाला लिबास लिबास पहने। और अब तो ये फैशन हो गया ना कि औरतें मर्दानापन इख्तियार कर रही हैं और मर्द जो है वो जनानापन इख्तियार कर रहे हैं। तो जिस तरह शलवारों में भी मर्द और औरत की में एक पहचान है, तो इसी तरह जो है जो भी लिबास पहनना चाहे, औरत का लिबास ढीला ढाला होना, उसके जिस्म के हिस्सों का नुमाया ना होना, बेशक यूथ यहाँ पर जो है जो लिबास पहनती है उसमें उनको इस बात का ख्याल रखना चाहिए कि ये हिप जो है नाप से जो घुटनों तक का हिस्सा है, वैसे तो पूरा ही सतर है, छुपाना चाहिए, लेकिन लिबास पहन के भी शर्ट बहुत छोटी और पैंटे इतनी टाइट कि फिर ये पूरा हिस्सा जो है वो हिप्स जो है और ये घुटनों तक का हिस्सा कैसे नुमाया होता है ना, तो लूज होनी चाहिए और जो शर्ट्स है वो लंबी होनी चाहिए। और इसी तरह जो स्कार्फ वगैरह भी लिया जाए, आगे से सीने के उभार जो है उसको जो है उसको छुपना चाहिए, छुपाना चाहिए। फिर इसी तरह इसमें ये चीज भी आती है तकवा के लिबास में कि एक कौम दूसरी कौम की मुशाहबत ना इख्तियार करे, कि लिबास के मामले में किसी दूसरी कौम की नकल करना। तो इसके क्या मानी है कि आप जब किसी कौम के लिबास को इख्तियार करते हैं, नतीजतन आप उसकी तहजीब, उसका अकीदा, उसका चाल चलन जो है वो सब को इख्तियार करना चाहते हैं, तो इससे क्या होता है कि कौमी तशख्खुस मजरूह होता है। जैसे मुसलमानों का एक लिबास है, इसका ये मतलब नहीं कि शलवार कमीज पहनकर आप जो है जुब्बा नहीं पहन सकते। यानी मुसलमानों का लिबास तो क्या है कि ऐसा होना चाहिए जो सातिर हो, और किसी भी इलाके के मुसलमान जो भी लिबास पहनते हैं तो हम पहन सकते हैं, और वो सातिर होना चाहिए और वो खूबसूरत भी होना चाहिए। लेकिन किसी और कौम का उसकी नकाली करना, ये ज़हनी मरूबियत को जो है वो जाहिर करता है, तो इससे भी हमें बचना चाहिए। इसमें ये चीज भी आती है जैसे कि औरतें रेशमी लिबास पहनती है, रेशम मर्द के लिए ये जायज नहीं है, तो उससे भी जो है वो बचना चाहिए। तो यहाँ पर फिर हमें अब ये देखना है कि अमलन जो लिबास पहना रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, तो वो किस तरह का लिबास था। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कसम है उस जात की जिसके कब्जे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, जो शख्स कोई भी अमल लोगों की नजरों से छुपा कर करता है, अल्लाह ताला इसको इस अमल की चादर उड़ाकर ऐलान कर देते हैं। नेक अमल हो तो नेकी का और बुरा अमल हो तो बुराई का। तो चादर उड़ाने से क्या मतलब होता है कि जिस तरह बदन पर ओढ़ी हुई चादर सबके सामने होती है, इंसान का अमल कितना ही पोशीदा हो, इसके समरात, इसके असरात जो है ना चेहरे से बदन से जाहिर होते हैं। तो इसकी सनद में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फिर ये आयत पढ़ी, ये वाली जो है वरीशा वाले बास तकवा ज़ालिका खैर ज़ालिका मिन आयातिल्लाह। और हमें जो अहम बात पता चलती है कि लिबास के सिलसिले में हमारा जो है वो क्या मामूल होना चाहिए, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं क्या करते थे कि अल्लाह ताला ने जब उनको माली वसत दी तो आपने उम्दा से उम्दा लिबास भी पहना। एक मर्तबा आप बाहर तशरीफ लाए तो आपके बदने मुबारक पर ऐसी चादर थी जिसकी कीमत 1000 दिरहम भी थी, है ना। तो लेकिन रूटीन में आपने जो लिबास पहना है वो सादा ही था, है ना। तो फिर इससे हमें एक बात और भी पता चलती है कि अरब लोग जो थे वो क्या करते थे, उनका मामूल क्या था कि वो खाना काबा के गिर्द जो थे वो नंगा तवाफ करते थे, वो लिबास नहीं पहनते थे, है ना। क्यों? वो नंगे तवाफ करते थे। और अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु फरमाते हैं कि अयाम जाहिलियत में औरतें बरना होकर काबा का तवाफ करती और कहती जाती, कोई है जो मुझे अरायतन एक कपड़ा दे ताकि मैं इससे शर्मगाह ढांप लूं। फिर कहती, आज या तो कुछ शर्मगाह खुली रहेगी या पूरी खुली रहेगी, बहरहाल जितनी भी खुली रहेगी मैं उसे कभी जो है किसी पर हलाल नहीं करूंगी, है ना। तो उस जमाने में यानी नंगा तवाफ करना, और फिर ये कि यानी ये एक इबादत का हिस्सा था। दूसरी बात ये कि हमें उससे क्या पता चलता है कि उनके यहाँ बेहयाई बड़ी आम थी, तो इस्लाम ने जो है इस चीज की तरफ मुतवज्जो किया है کہ لباس انسانی فطرت کا اہم مطالبہ ہے اور یہ کوئی مصنوعی چیز نہیں ہے، یہ بہت اہم چیز ہے، اور اللہ تعالیٰ کہتے ہیں کہ ہم نے اس کو جو ہے وہ نازل کیا۔ ذالک من آیات اللہ، یہ ہے اللہ کی نشانیاں، یعنی تین طرح کے جو لباس ہیں، شرمگاہ کو ڈھانپنے والا بھی ہونا چاہیے، زیب و زینت کا ذریعہ بھی بنے، حفاظت بھی کرے گرمی اور سردی سے، اور اہم لباس تو تقویٰ کا لباس ہے جو سب سے اچھا ہے، اور یہ ہیں اللہ کی نشانیاں۔ اور پھر تم کیا کرو، لعلہم یذکرون، شاید کہ تم جو ہے وہ اس سے سبق لے لو، نصیحت حاصل کرو۔ یا بنی آدم، اے بنی آدم، لا یفتننکم الشیطان، شیطان تمہیں کہیں فتنے میں نہ ڈال دے۔ کیسے؟ کما یخرج ابویکم من الجنتی، جس طرح اس نے تمہارے والدین کو جنت سے نکلوایا تھا۔ ابویکم، ابن باپ کو کہتے ہیں، ہے نا، تو ابوین جیسے والدین ہوتا ہے نا، اسی طرح سے، تو ماں اور باپ دونوں کے لیے آتا ہے، اور یہاں اس سے کون مراد ہے ابویکم سے؟ حضرت آدم علیہ السلام اور بی بی حوا، کہ شیطان تمہیں کہیں فتنے میں نہ ڈال دے، تمہیں آزمائش میں نہ ڈال دے۔ کس طرح؟ بالکل اسی طرح جس طرح اس نے تمہارے والدین کو جنت سے نکلوا دیا تھا۔ کیوں جنت سے نکلوایا؟ ینزعو عنہما لباسہما، جب اس نے ان دونوں کا لباس ان سے اتروا دیا، اللہ کی نافرمانی جب کروائی کہ اس درخت کو جاؤ اس کے پاس، انہوں نے درخت کو چکھا تو لباس ان کا اتر گیا۔ تو اس نے جو ہے یہ لباس کیوں اتروایا تھا؟ لیوریہما سوواتہما، تاکہ ان کی شرمگاہیں ایک دوسرے کے سامنے جو ہے وہ کھل جائیں، ہے نا، تو اس لیے ان کا لباس اتروا دیا تھا تاکہ ان کی شرمگاہیں ایک دوسرے کے سامنے کھولے، اتروا دے، ہے نا، لباس اتروایا تو شرمگاہیں کھلوا دی۔ تو یہاں پہ بتایا کیا جا رہا ہے کہ اے بنی آدم، اگر تم نے شیطان کا کہنا مانا تو شیطان کا پہلا حملہ کیا ہوتا ہے؟ کہ وہ انسان کو ننگا کرتا ہے، اور انسان نے بی بی حوا اور آدم علیہ السلام پر جو پہلا حملہ کیا وہ کیا تھا؟ ننگا کرنے کی صورت میں۔ تو آج بھی انسانی تہذیب کیا ہے؟ آج بھی جو مغربی سوسائٹی ہے وہ کیا چاہتی ہے؟ وہ یہی تو چاہتی ہے کہ عورت کو ننگا کرے، مرد کو ننگا کرے۔ تو آپ دیکھیں کہ اصل بات کیا ہے، کہ شیطان کا پہلا حملہ کیا ہے؟ کہ وہ انسان کا لباس اتارنا چاہتا ہے، اور جب لباس اترتا ہے تو پھر کیا ہے کہ انسان کے اندر بہت سی برائیاں جو ہیں وہ آتی ہیں۔ تو اس سے یہ پتا چلتا ہے کہ جب ہم لباس پہنے تو ٹھیک لباس پہنے، اور ہمیں اپنا لباس کسی کے سامنے بھی، کسی کے کہنے پہ بھی اتارنا نہیں چاہیے۔ جیسے بچے ہی ہیں تو بچوں کو بھی اپنا لباس جو ہے کبھی کسی کے سامنے نہیں اتارنا چاہیے، اور حتیٰ کہ کپڑے بھی تبدیل کرنے ہیں تو کسی کے سامنے نہیں کرنے چاہیے، اندر کمرے میں جا کر اکیلے، حتیٰ کہ بہنوں کے سامنے، بھائی بھائی کے سامنے بھی کپڑے جو ہے وہ تبدیل نہ کرے۔ تو کپڑے بھی پردے میں، کمرے میں جا کر جو ہے وہ تبدیل کرنے چاہیے۔ تو ایمان کے بعد سب سے پہلا جو فرض ہے وہ ستر پوشی ہے، اور شیطان نے انسان کی اس کمزوری کو جب بھانپا تو اس نے کیا کیا کہ انسان کی ستر پوشی پر حملہ کیا اور لباس جو ہے اس کا اتروایا۔ تو حضرت فاروق اعظم رضی اللہ عنہ کے بارے میں ہمیں یہ بات ملتی ہے، وہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی شخص نیا لباس پہنے تو اس کو چاہیے کہ نیا لباس پہننے کی دعا پڑھے، ہے نا، جیسے کھانا کھانے سے پہلے کی دعا، اس کے بعد کی دعا، سونے کی، اٹھنے کی۔ اسی طرح ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی یہ بڑی خوبصورت دعا ہے جو ملتی ہے، الحمدللہ الذی کسانی، تعریف اس اللہ کی جس نے مجھے لباس پہنایا، ما اواری بہی عورتی وتجمل بہی فی حیاتی، کہ جس کے ذریعے میں اپنے ستر کا پردہ کروں اور زینت حاصل کروں، ہے نا۔ تو اس سے بھی ہمیں کیا بات پتہ چلتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے جب نیا لباس پہنتے تھے تو یہ دعا جو تھے وہ پڑھا کرتے تھے، ہے نا؟ تو ایک اور اہم بات کہ جب نیا لباس پہنے تو بے شک کچھ بھی پہنے، شرٹ، جرسی، سویٹر، چادر، پینٹ، شلوار، قمیض، جو بھی لباس انسان پہنتا ہے تو کیا کرے کہ دعا پڑھے. اور دوسری بات ہمیں کیا پتہ چلتی ہے کہ ہم یعنی نئی چیز کو بھی صدقہ کر سکتے ہیں، اور اس کے ساتھ یہ کہ پرانا لباس جو ہے اس کو ہم غریبوں کو دے دیں. اس کا یہ نہیں مطلب کہ صرف پرانا ہی دیں، اگر ہمارے ہم پرانا بھی صدقہ کر دیں مساکین کو تو کیا ہے کہ یہ بھی ایک صدقہ ہے، یہ بھی ایک نیکی ہے کہ کسی بھی غریب کی ضرورت جب پوری ہوگی تو کیا ہے انسان اس طرح اللہ کی حفاظت میں آ جاتا ہے. تو اب شیطان نے کیا کیا تھا، لباس اتروایا، ان کی شرمگاہیں کھلوائیں، اور اللہ تعالیٰ کہتے ہیں انہو یراکم ہوا وقبیلہ من حیث لا ترونہم، وہ اور اس کے ساتھی تمہیں ایسی جگہ سے دیکھتے ہیں جہاں سے تم انہیں نہیں دیکھ سکتے. یہاں کیا بات بتائی جا رہی ہے کہ شیطان اور اس کے ساتھی تمہیں ایسی جگہ سے دیکھتے ہیں جہاں سے تم انہیں نہیں دیکھتے. تو یہاں پہ شیطان اور قبیل، یہ جو قبیل ہے اس کے معنی کیا ہے، اس کی جماعت، اس کا جتھا، اس کا خاندان جو ہے، تو یہ سارے کے سارے جو ہیں وہ شیطان کے ساتھی ہیں. لیکن شیطان اور اس کے ساتھی انسان کے کیا ہیں، دشمن ہیں. تو یہ جو دیکھنا ہے اس سے مراد کیا ہے کہ وہ تمہیں ایسی جگہ سے دیکھتے ہیں جہاں سے تم ان کو نہیں دیکھتے، تو اس سے مراد ان کا مکر و فریب ہے. اس سے مراد کیا ہے، ان کا مکر و فریب ہے. شیطان جو ہے وہ کیا کرتا ہے، بھیس بہت سے بدلتا ہے. اس شیطان کی اور اس کے قبیلے یعنی اس کے خاندان، اس کے جتھے کی چالاکیاں ہیں، فتنے کے سامان ہیں، ان کے حملے کے راستے ہیں، اور وہ ان راستوں سے بھیس بدل بدل کر جو ہیں وہ انسان پر حملہ کرتے ہیں. اور جن راستوں پر شیطان نے اپنے ساتھیوں کو بٹھایا ہوا ہے، اپنے قبیلے کے لوگوں کو، اور وہ جس طرح مختلف بھیسوں میں آتے ہیں، انسان ان کو پہچان بھی نہیں سکتا. یہ ہے مطلب کہ وہ آپ ان کو نہیں دیکھ سکتے، وہ تمہیں دیکھ لیتے ہیں تم انہیں نہیں دیکھ سکتے. مراد کیا ہے، شیطان کا لشکر. شیطان کے لشکر میں جن بھی آتے ہیں اور انسان بھی آتے ہیں، تو وہ کیا کرتے ہیں، مختلف راستوں پر، مختلف جگہوں پر، مختلف داؤ، فریب، ہیلے بہانے، وسواس، خناس، اس کے ذریعے وہ کیا کرتے ہیں، بہروپیے بن جاتے ہیں، اور ایک خیرخواہی کا روپ دھار کر، ایک خیرخواہ کا روپ دھار کر، ایک ناسے کا روپ دھار کر، جیسے حضرت آدم علیہ السلام اور بیوی حوا کے پاس شیطان گیا اور ان سے کہا کہ جو ہے وہ میں جو ہوں، ہم میں کن لوگوں میں سے ہوں، میں کوئی تمہیں غلط بات تھوڑی کہہ رہا ہوں، بلکہ کہا وَقَاسَمَاهُمَا إِنِّي لَكُمَا لَمِنَ النَّاسِحِينَ، قسمیں خوب کھائیں اور کہا کہ میں تو خیر خواہ ہوں، تمہارا نصیحت کرنے والا ہوں. فَدَلَّهُمَا بِغُرُورٍ، ان کو دھوکہ دیا. تو یہ ہے سب کا مطلب. سیدھے راستے شیطان انسان کو کبھی گمراہ نہیں کر سکتا، وہ ہمیشہ سبز باغ دکھاتا ہے، وہ بتاتا ہے کہ اس سے تمہیں کیا فائدہ ہوگا. مثلاً عورت جب ٹائٹ لباس پہنے تو کیا ہے کہ تم بہت سمارٹ لگو گی، ہے نا؟ پھر اگر بہت ہی جو ہے وہ ایسا لباس، ایسے فیشن جس کے ذریعے سے عورتیں یا مرد ننگے لگے، تو کیا لگتا ہے، تم خوبصورت لگو گے، یہ فیشن کتنا خوبصورت لگے گا، ہے نا؟ تو یہ ہے شیطان کی چالیں. تو شیطان کبھی مرشد بن کر، کبھی لیڈر بن کر، کبھی ناسے بن کر، کبھی دوست بن کر آتا ہے. اور کرتا کیا ہے، تمہارے ایمان کی جڑ خراب کر دیتا ہے، تمہارے دین کو تباہ کر دیتا ہے. اور کہتا یہ ہے کہ تمہیں اوپر لے کے جاؤں گا، جیسے ان کو یہ کہا تھا کہ تم ہمیشہ رہو گے، تمہیں ہمیشہ کی زندگی ملے گی، یہی کہا تھا نا ان کو کہ الا ان تکونا ملکین او تکونا من الخالدین. تو کیا ہے، بلندی میں لے کے جاتا ہے کہ بڑا فائدہ ہوگا، یہ ہوگا، وہ ہوگا، پھر کیا کرتا ہے، بلندی پہ جا کر اس طرح سے چھوڑتا ہے کہ وہاں جا کے مرو جہاں پانی بھی نہ ملے، ہے نا؟ تو جتنے لوگ بھی جو بھی یہ مغربی تہذیب کو اپنا رہے ہیں ترقی کے نام پر، ننگا لباس، ایسا لباس جس سے وہ ننگے ہو رہے ہیں، تو یہ کیا ترقی، ماڈرن، ये सारे नारे क्या हैं कि इंसान के साथ ये इस तरह से शैतान जो है वो वार कर रहा है, इस तरह से उसको उसके दीन से महरूम कर रहा है। इन्नहू यराकुम, वो तुम्हें देखता है, वो तुम पे हमले करता है। हुआ वह कभी लोहू, वो और उसके लश्कर, उसकी जमात, उसके साथी जो भी जिन और इंसानों में से हैं, मिन है सुला तरउनहुम, और तुम उसको पहचानते ही नहीं, तुम उसको देख ही नहीं सकते। इन्ना जालना शयातीन औलिया लिल्लजीना ला यूमिनून, इन शयातीन को हमने उन लोगों का सरपरस्त बना दिया है जो ईमान नहीं लाते। तो शैतान और उसके साथी जो हैं, उनसे अल्लाह ताला ने इब्ने आदम को और इंसानों को जो है वो चुकन्ना और होशियार रहने के की तवज्जो दिलाई है। और क्या बताया है कि शैतान जो है ये कौन है, ये इंसानों का दोस्त बन जाता है। क्या मतलब है? ईमान वालों के लिए जाल बिछाना इसके लिए कुछ भी मुश्किल नहीं है। और जो शख्स जितना ज्यादा एक्टिव होता है ना, शैतान उसके पीछे और ज्यादा जो है ना पंजे उठाकर, दोनों हाथ उठाकर, पूरी कोशिशों के साथ उसके पीछे पड़ जाता है। वो उसकी एक एक नकल, एक एक हरकत पर जो है वो नजर रखता है ना। तो क्या मानिए इसके? बास सल्फ ये कहते हैं कि ये दुश्मन जो हमें देखता है और हम उसको नहीं देख सकते, इसका इलाज हमारे लिए ये क्या है? आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, हम अल्लाह की पनाह में आए जो इन शैतानों को और इनकी नकलो हरकत को देखता है और शैतान इसको नहीं देख सकता। यानी शैतान को अल्लाह नहीं देख, शैतान जो है वो क्या करता है, यानी जब वो हीले बहाने करता है, तंग करता है, अल्लाह तो उसको देखता है ना, वो अल्लाह को नहीं देख सकता। तो हम अल्लाह की पनाह में आ जाए ताकि शैतान से जो है वो महफूज हो जाए। तो आपको ये बात भी पता है ना कि जो जिन हैं उनको नहीं देख सकते इंसान, और रसूल अल्लाह की खिदमत में जिनों का आना, इस्लाम कबूल करना, सवालात करना, ये भी हमें हदीस से जो है वो मिलता है। तो बहरहाल यहाँ पे जो बात बताई जा रही है वो क्या है कि शैतान किन लोगों का दोस्त बनता है? लिल्लज़ीन ला यूमिनून, जो ईमान नहीं लाते, जो ईमान नहीं लाते शैतान जो है वो उनका दोस्त बन जाता है। तो हमें शैतान को दोस्त नहीं बनाना। और जिस तरह हमें अपने ईमान की फिक्र होती है, अपनी नमाजों की, अपने रोजे की, अपनी इबादात की, इखलाक की, किरदार की, बिल्कुल उसी तरह हमें अपने लिबास की फिक्र होनी चाहिए। और एक लिबास जो है ना, वो इंसान की शख्सियत का मजहर है, इस बात का आईनादार है कि उस शख्स का ईमान कैसा है, उसका अल्लाह से ताल्लुक कैसा है। जो भी लिबास इंसान पहनता है ना, उसकी शख्सियत का आईनादार होता है। तो इससे भी जो चीज हमारे सामने आती है वो क्या है कि हम ऐसा लिबास पहने जो तवाजो वाला भी हो, इनकसारी वाला भी हो, और कोई भी मौका हो, कोई भी फैशन हो, दुनिया के किसी मुल्क में चले जाएं, अमेरिका में, कनाडा में, किसी भी तरक्की याफ्ता पार्टी में चले जाएं, कहीं भी चले जाएं, लिबास जो है वो ईमान का मजहर होना चाहिए, लिबास तकवा का लिबास होना चाहिए। अल्लाह के डर और खौफ को लिए हुए भी हो, सतरपोशी भी कर रहा हो, और जमाल और जमील जो हुसन है उसकी शान भी लिए हुए हो, लेकिन उसके अंदर फखर और गुरूर जो है वो ना हो। फिर क्या फरमाया? वाइजा फालू फाहिशतन, जब ये लोग कोई शर्मनाक काम करते हैं। ये कौन है जो शर्मनाक काम करते हैं? यहाँ पे किन लोगों को कहा जा रहा है? अहले अरब को कहा जा रहा है। और शर्मनाक काम से मुराद क्या है? वो जो बरहना तवाफ करते थे, और जब वो बरहना तवाफ करते थे तो ऐसे थोड़ी करते थे, मजहबी फेल समझ कर करते थे। और क्या कहते थे? दो बातें कहते थे। नंबर वन, कालू वजदना अलैहा आबाना, कहते थे हमने अपने बाप दादा को इसी तरीके पर पाया है। वो जो कुछ भी करते थे वो किस लिए करते थे? कहते थे हमारे बाप दादा ऐसे करते आए हैं। दूसरी बात क्या करते थे? वल्लाहु अमरना बिहा, और कहते थे अल्लाह ने हमें ऐसा ही करने का जो है वो हुक्म दिया है। तो अहले अरब मजहबी रस्मों में बरंगी जो इख्तियार करते थे तो उसको مقدس مذہبی فعل سمجھتے تھے، اور پھر یہ نہیں کہ وہ خود کہ ہم نے یہ کیا ہے، بلکہ اگر کوئی ان کو سمجھاتا تھا یا کوئی بھی کسی مہذب محفل میں، بازار میں کوئی بھی رشتہ دار یا کوئی ان کو دیکھ کے یہ منع کرتا تھا عام عرب لوگوں کو، تو وہ کیا کہتے تھے؟ وہ کہتے تھے کہ یہ تو مذہبی رسم ہے، یہ اللہ نے ہمیں ایسا کرنے کا حکم دیا ہے. تو اپنے مذہب کو، اپنے دین کو چونکہ وہ اللہ کی طرف سے سمجھتے تھے، اور جو بھی ان کی رسمیں تھیں ان کا پھر یہ دعویٰ تھا کہ یہ رسمیں بھی اللہ کی طرف سے مقرر ہیں. اللہ تعالیٰ کہتے ہیں قل ان اللہ لا یامر بالفحشاء، ان سے کہو اللہ بے حیائی کا حکم کبھی نہیں دیتا. اللہ تو بے حیائی کا حکم نہیں دیتا، اور ان کی یہ رسم جو تھی کہ جو ننگے ہو کر وہ جو طواف کرتے تھے یا عام محفلوں میں وہ ننگے ہو کر چلے جاتے تھے، تو مرد تو ننگے ہوتے تھے، عورتیں ان سے بھی آگے تھی، جیسے میں نے بھی آپ کو واقعہ بھی ایک سنایا. تو اسی طرح یہ ان کی یہ بد رسم جو تھی فتح مکہ کے موقع پر اللہ کے حکم سے ختم کر دی گئی. کیونکہ اللہ تعالیٰ کیا کہتے ہیں، ان اللہ لا یامر بالفحشاء، اللہ تمہیں فحش کا حکم نہیں دیتا. رسول اللہ صلی اللہ علیہ وسلم نے 9 ہجری میں ابوبکر صدیق رضی اللہ عنہ کو امیر حج بنا کر جب بھیجا، اور بعد میں تاکید کے لیے حضرت علی رضی اللہ عنہ کو بھیجا، تو اس موقع پہ جو اعلان کیا گیا تھا اس کی دو اہم دفعات یہ بھی تھی، جو اس کے اہم نقطے یہ بھی تھے کہ اس سال کے بعد کوئی مشرک بیت اللہ میں داخل نہیں ہو سکتا، اور دوسرا نقطہ کیا تھا کہ آئندہ کوئی ننگے ہو کر کعبہ کا طواف نہیں کر سکتا. یہ بخاری کی روایت ہے. تو اللہ تعالیٰ فرما رہے ہیں کہ ان سے کہو اللہ بے حیائی کا حکم کبھی نہیں دیا کرتا، اللہ کو یہ بات پسند ہی نہیں ہے کہ تم ایسا کرو. اتاکلون علی اللہ، کیا تم کہتے ہو اللہ پر وہ چیز، ما لا تعلمون، جو تم جانتے بھی نہیں، یعنی تمہیں پتا بھی نہیں یہ اللہ کی طرف سے ہیں، اور تم اللہ پر الزام لگاتے ہو. تو اہل مکہ جو ہیں، اللہ رب العزت جو ہے یہ بات بتا رہے ہیں کہ اہل مکہ جو ہے غلط کام کرتے ہیں، اور پھر افسوس کی بات یہ ہے کہ سونے پہ سہاگا کہ کہتے یہ ہیں کہ یہ اللہ نے ہمیں جو ہے وہ حکم دیا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ میں نے تو یہ کہا ہی نہیں، اور کیسی عجیب بات ہے کہ تم جو ہے وہ اللہ کا نام لے کر وہ باتیں کہتے ہو جن کے متعلق تمہیں علم بھی نہیں ہے. تو آپ دیکھ لیجئے کہ یہاں پر اللہ رب العزت جو ہے وہ کیا بتا رہے ہیں کہ کس طرح اہل قریش پر بھی شیطان کا، اور شیطان کے جو ساتھی تھے ان کا جال تھا، اور ان کے جو تھے وہ بہت سے ہیلے بہانے اور ان کے بہت سے جھانسے تھے جس میں انہوں نے ان کو پھنسا رکھا تھا، اور شیطان نے کیسے ان کو دوست بنایا کہ غلط کاموں کو بھی وہ اللہ کا نام لے کر جو ہے وہ کرنے لگے، اپنے باپ دادا کی رسموں کو بھی کہنے لگے یہ اللہ نے کہا ہے. تو یہ کیا تھا؟ یہ شیطان کا فتنہ ہی تو تھا. تو اللہ رب العزت جو ہیں وہ تمام انسانوں کو متوجہ کر رہے ہیں، اور کیا شروع میں کہا تھا کہ اے بنی آدم تمہیں لباس نازل کیا تم پر، اے بنی آدم تمہیں شیطان فتنے میں نہ ڈال دے جس طرح تمہارے باپ دادا کو فتنے میں ڈالا تھا کہ جنت میں سے جنت میں تھے اس سے نکلوایا، لباس اتروایا، ان کی شرمگاہیں کھلوائیں، اور پھر جو ہے وہ ان کو جو ان کے ساتھ جو ہے وہ کیا معاملہ کیا. تو آج کیا ہے، آدم کے بیٹوں کا اور حوا کی بیٹیوں کا لباس جو ہے وہ کس نے اتروایا ہے؟ شیطان نے اتروایا ہے نا. اور شیطان سیدھے سیدھے نہیں اترواتا، کیسے اترواتا ہے کہ یہ تو فیشن ہے، ماڈرن لگو گے کتنے خوبصورت لگو گے، بالکل لڑکی لگو گے، لڑکی لگو گی ہے نا، کتنے اچھے لگو گے. اور پھر جب بھی وہ دیتا ہے سیدھے سے نہیں کہتا کہ تم یہ لباس نہ پہنو، بہت سی ایسی باتیں اس کے سامنے رکھتا ہے. اور آج کے اب کون، اور پھر اب امریکہ کے اندر اور باہر کے ممالک میں، اب یہاں آ کے بھی آپ جو ہے وہی کچھ کر رہے ہیں. تو یہاں پر جو ہے اللہ تعالیٰ کہتے ہیں اتقولون علی اللہ ما لا تعلمون، کیا تم اللہ کا نام لے کر وہ باتیں کہتے ہو جن کے متعلق تمہیں پتہ ہی نہیں کہ وہ اللہ کی طرف سے ہیں. قل امر ربی بالقسط، اے محمد صلی اللہ علیہ وسلم ان سے کہو میرے رب نے تو راستی اور انصاف کا حکم دیا ہے. तो आप सूरत आल इमरान में भी पढ़ चुकी हैं कि कायम बिल किस्त जो है इससे क्या मुराद है। किस्त जो है ये एक जामे हकीकत है, ये तमाम शरीयत इलाही की रूह है। हर चीज में ठीक ठीक नुक्ताए अदलो एतदाल का अहतमाम, ये किस्त है। इसका ताल्लुक जिंदगी के किसी एक पहलू से नहीं है, हर पहलू से है किस्त का ताल्लुक। अकायद से है, अमाल से है, इबादात में है, इखलाक में, मईशत में, माशरत में, कानून, सियासत, गरज, हर शोबा जिंदगी में। ये वो असल उसूल है, असलुल उसूल, ये वो बुनियाद है जो शरीयत इलाही का मंबा है ना। तो क्या है कि कुल अमर रब्बी बिल किस्त, कह दीजिए ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कि मेरे रब ने तो रास्ती और इंसाफ का हुक्म दिया है। बाज मुफस्सरीन क्या कहते हैं कि यहाँ किस्त से मुराद जो है वो तौहीद है ना, कि शिर्क ना करना, अल्लाह का कहना मानना, लिबास के मामले में भी और जिंदगी के तमाम मामलात में जो है वो अल्लाह का कहना मानना। और अगर हम यहाँ इससे मुराद जो है वो तमाम जिंदगी के मामलात लेते हैं तो क्या मानी है इससे इसके के हम पूरी जिंदगी जो है जो कि में किस्त जो है उस पर कायम हो जाए जो शरीयत इलाही की रूह है, यानी जो अल्लाह ताला चाहता है पूरी जिंदगी में हम वही करें। तो ये है किस्त, यानी अल्लाह ताला ने रास्ती और इंसाफ का जो है वो हुक्म दिया है। और उसका हुक्म क्या है, वकीमू वुजूहकुम इंद कुल्ली मस्जिद, कि हर इबादत में अपना रुख ठीक रखो। तो मस्जिद जो है सज्दा से है ना, सजदा, तो सजदा कब करते हैं, नमाज में करते हैं। तो बाज लोग क्या कहते हैं कि इसके मानी क्या है कि तुम हर सजदे के वक्त अपना रुख जो है वो सीधा रखो, यानी ये किस्त है कि अकीमू वजूहकुम इंदा कुल्ले मस्जिद, के अल्लाह और खालिक के सामने जब तुम अपनी पेशानी को टिका दो, जब इबादत करो, जब तुम सजदा करो, तो फिर कैसे करो, बिल्कुल ठीक। वकीमू वजूहकुम इंदा कुल्ले मस्जिद, ये अदल और इंसाफ है, ये किस्त है कि हर इबादत में तुम्हारा रुख जो है वो ठीक होना चाहिए। एक इसके मानी तो ये है कि अपनी नमाजों में अपना रुख किबले की तरफ कर लो, चाहे तुम किसी भी मस्जिद में हो, किसी भी घर में हो, घर के किसी भी हिस्से में हो, जमीन के किसी भी टुकड़े पर हो, तुम्हारा रुख खाना काबा की तरफ होना चाहिए। दूसरे इसके मानी क्या है, इस्तकामत। इस्तकामत से मुराद क्या है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इत्तबा है ना। और एक इसके मानी क्या है, इखलास लिल्लाह, क्यों, हर अमल की कबूलियत के लिए जरूरी है कि वो शरीयत के मुताबिक हो, है ना। किस्त क्या है, ये दीन की बुनियाद है ना। और हर नमाज के वक्त अपने आप को किस्त पर कायम कर लो, अपने आप को ठीक रखो, हर सजदे के वक्त, हर इबादत के वक्त। तो मानी क्या है, इखलास इख्तियार करो, हर अमल की कबूलियत के लिए जरूरी है कि वो शरीयत के मुताबिक हो और उसके अंदर इखलासे इलाही हो। तो यहां पर क्या कहा जा रहा है कि हर इबादत में अपना रुख जो है वो अल्लाह की तरफ करो, और साथ ही ये भी कहा, वद्उहु मुखलिसीन लहुद्दीन, और उसी को पुकारो अपने दीन को इसके लिए खालिस करके। तो यहाँ पे इखलास भी मुराद है, और इसके साथ क्या मानी है इसके, कि हर कॉल और फेल में, हर अमल में हम क्या करें, अल्लाह के लिए करें। जब पुकारें, नमाज पढ़ें, सजदा करें, कुछ भी काम करें, तो वो क्या होना चाहिए, ठीक होना चाहिए। ठीक कैसे होगा, अल्लाह के रसूल की अताअत में हो, शरीयत के तकाजों के मुताबिक हो, और क्या है कि उसके अंदर इखलास हो। तो عبادت میں اخلاص جو ہے کیا ہے کہ اللہ کے ساتھ کسی کو شریک نہ کیا جائے، حتیٰ کہ شرک خفی جو ہے وہ بھی کیا ہے، شرک خفی جو ہے، شرک خفی چھوٹا سا جو شرک ہے جو چھپا ہوا ہے وہ بھی کیا ہے، کبر ہے نا، تکبیر ہے اللہ، یعنی تکبیر بڑائی کو کہتے ہیں جیسے، تو یہ بھی ایک گناہ ہے، جس کو اللہ، جس کے دل میں ذرہ برابر بھی کبر ہوگا وہ جنت میں نہیں داخل ہو سکتا. تو کبر سے بچنا، اخلاص اختیار کرنا، اپنے ظاہر اور باطن کو اللہ کی شریعت کے مطابق کرنا جو ہے وہ ضروری ہے. تو یہ پوری بات میں کیا فرمایا کہ ہر کام کرتے وقت اپنے دل کا قبلہ اللہ کے لیے کر لو، اور یہ بھی مراد ہے کہ نماز پڑھتے وقت اپنا قبلے کا رخ اللہ کی طرف کر لو، اور اس کے ساتھ جو اہم بات ہے وہ کیا ہے کہ اس میں اخلاص ہونا چاہیے، جو دین کی روح ہے، بنیاد ہے. پھر فرمایا کما بدأکم تعودون، تمہیں جس طرح پہلی دفعہ پیدا کیا تھا، ابتدا میں تم کو پیدا کیا تھا، اسی طرح پھر تم جو ہے وہ پیدا کیے جاؤ گے. تو کیا معنی ہے اس کے کہ اللہ کے دین کو تمہاری ان بہودہ رسموں سے کیا تعلق؟ تو اللہ نے جس دین کی تمہیں تعلیم دی ہے، ضروری ہے کہ وہ راستے پر ہو، ضروری ہے کہ تم اپنا رخ ٹھیک رکھو، ضروری ہے کہ تم اخلاص اختیار کرو، اور ضروری ہے کہ اس طرح اپنا رخ اللہ کی طرف کر لو، ایسی غلامی کرو، ایسی عاجزی اور انکساری اختیار کرو، کبھی بھی رخ ذرا ادھر ادھر جو ہے تمہارا نہ ہونے پائے. اور یاد رکھنا کہ دنیا میں ہمیشہ نہیں رہو گے. جس طرح اللہ نے تمہیں دنیا میں پہلی بار پیدا کیا، بالکل اسی طرح اللہ ایک اور دنیا پیدا کرے گا، دوسری دنیا، اس میں پھر تمہیں دوبارہ اٹھا کھڑا کرے گا، اور پھر تمہارا حساب کتاب ہوگا. تو کیا متوجہ کیا جا رہا ہے کہ لباس، کردار، لباس التقوی، صبغت اللہ، اس سلسلے میں تمہیں جو ہے بہت چکنا ہونا چاہیے، تمہیں اپنے تمام اعمال کی جواب دہی کرنی ہے. اگر صرف دنیا میں پیدا کیے گئے اور دوبارہ زندہ کر کے کھڑا نہ کیا جانا ہوتا، پھر قیامت نہ آنی ہوتی تو کوئی بات نہیں تھی. قیامت آئے گی، حساب کتاب ہوگا، پھر ہوگا کیا، ہے نا، پھر ہوگا کیا؟ پھر تم سوچ لو اس بات پر کہ تم جو ہے وہ دوبارہ اللہ کے پاس حاضر ہو گئے. یہ جو آیت کا حصہ ہے نا، کما بدأکم تعودون، یہ یوں سمجھ لیں کہ جیسے کسی چیز کو کوزے میں بند کر دینا. بہت مختصر انداز میں اللہ تعالیٰ نے توحید کی تاکید کی ہے، توثیق کی ہے. توحید جیسے اوپر توحید ہے، تو ساتھ ہی یہاں پہ توحید بھی ہے اور آخرت بھی ہے. اس نے تم کو پیدا کیا اور پھر تمہیں دوبارہ بھی تمہارے ریپیٹ کرے گا. تو یہ قرآن کی بلاغت کے لیے اتنے خوبصورت اللہ نے دو الفاظ استعمال کیے ہیں کہ ہم اس کے قربان جائیں. اللہ کے آخرت اور توحید کے تعلق کو بڑا خوبصورت انداز میں واضح کر کے رکھ دیا. اور یہ بھی آخرت کی ایک دلیل ہے کہ یہ اللہ ہی کا کلام ہو سکتا ہے. فریقاً ہدا و فریقاً حق علیہم الضلالہ، ایک گروہ کو تو اس نے سیدھا راستہ دکھا دیا، مگر دوسرے گروہ پر گمراہی چشمہ ہو کر رہ گئی. تو کیا مطلب ہے کہ اللہ تعالیٰ نے تو ایمان لانے کی توفیق دی تھی نا، اللہ تعالیٰ تو چاہتے تھے کہ لوگ ایمان لے آتے، لیکن ہوا کیا کہ لوگ جو تھے انہوں نے ایمان کچھ لوگ لائے، اور دوسرے لوگ جو تھے انہوں نے کیا کیا، وہ گمراہ ہو گئے. تو یہاں پر جو اللہ نے ہدایت دی، توفیق دی، اور دوسرے پر گمراہی چسپاں ہو گئی، کیا مراد ہے؟ کہ اہل مکہ میں سے کچھ ایمان لے آئے اور کچھ نے ایمان لانا پسند ہی نہ کیا، اور کچھ لوگوں نے اپنی جہلانہ رسموں کو، ابا اجداد کی جو باتیں ہیں ان کو چھوڑنا پسند ہی نہ کیا. کیوں؟ حق کا علیہم الدلالہ، وہ کیوں بھٹکے؟ انہم اتخذوا الشیاطین، کہ انہوں نے شیاطین جو تھے کیسے ان کو اپنا دوست بنایا، انہوں نے پکڑ لیا شیطانوں کو، اولیاء دوست، من دون اللہ، اللہ کو چھوڑ کر. تو ان کے گمراہ ہونے کی، گمراہی ان پر چسپا ہونے کی پہلی وجہ کیا تھی؟ کہ انہوں نے اللہ کے بجائے شیاطین کو اپنا دوست بنا لیا. और आपको पता है ना कि जब इंसान के दोस्त ही बुरे हों, जब उसके साथी ही बुरे हों, तो फिर क्या होता है कि इंसान जो है वो हदायत से, दीन से दूर होता चला जाता है। दूसरी उनकी वजह क्या थी, वह सबूना नहुम मोहतदून, और वो ये समझते थे कि वो सीधी रास्ते पर हैं, कि एक तरफ अल्लाह की बजाय शैतीन को अपना दोस्त बनाया, सरपरस्त बनाया, और दूसरा उनकी गुमराही की दलालत की वजह क्या थी कि वो समझ रहे थे कि हम सीधे रास्ते पर हैं। और आप देख लें कि ये कितनी बड़ी जिहालत है कि इंसान कोई गलत काम करे और फिर ये समझे कि मैं ठीक कर रहा हूं, है ना। अगर कोई शख्स बातिल पर हो, गुनाह का काम कर रहा हो और समझे कि मैं ठीक कर रहा हूं, तो फिर उसकी इसलाह तो नामुमकिनात में से है। पैगंबर भी उसकी इसलाह नहीं कर सकते जो अपनी इसलाह खुद ना चाहे। और अंबिया अलैहिस्सलाम ने जो तालीम दी, तो उसके जरिए से पता चलना चाहिए कि गलत क्या है, सही क्या है। और कुछ लोग जो गलत को कहते हैं कि दीन है, उनकी इसलाह बड़ी मुश्किल होती है। और जिनको पता हो कि हम जो कर रहे हैं ये गलत है, तो उम्मीद है कि जिंदगी के किसी मरहले में, वक्त के किसी लम्हे में उनकी जो है वो इसलाह हो जाएगी और वो लोग जो है वो ठीक हो जाएंगे। तो यहां पर जब लोग शैतान को अपना दोस्त बना लेते हैं, तो अल्लाह ताला बता रहे हैं कि उनकी शामत अमाल ये है कि वो करते हैं गलत काम है, लेकिन जहालत से ये समझते हैं कि अन्नहुम मोहतदूर, कि हम सीधे रास्ते पर हैं, हम हदायत पर हैं।